You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
आजको मुख्य समाचारमा न्यू साउथ वेल्समा गर्भपतनलाई गैर कानूनी नबनाउने प्रस्ताव पारित, नेपालमा एक अर्को ब्याङ्कमा ह्याकिङको प्रयास र संयुक्त राज्यका पूर्व उपराष्ट्रपति जो बाइडेन विरुद्ध कदम चाल्न डोनाल्ड ट्रम्पले आफूलाई कुनै दबाब नदिएको युक्रेनका राष्ट्रपतिको भनाई।
न्यू साउथ वेल्समा गर्भपतनलाई गैर कानूनी नबनाउने प्रस्ताव राज्यको तल्लो सदनमा पारित भएको छ। राज्यको अपराध सम्बन्धी कानूनमा रहेको उक्त 119 वर्षे नीतिलाई उल्टाउन तयार पारिएको प्रस्तावलाई 9 संशोधनका साथ गैराती राज्यको माथिल्लो सदनमा पारित गरिएपछि आजको नतिजा आएको हो। यसका साथ न्यू साउथ वेल्समा महिलाहरूले 22 हप्तासम्म गर्भपतन गराउन पाउने र त्यसपछि चाहिँ डाक्टरहरूको अनुमतिका साथ त्यसो गर्न पाउने भएको छ। अबदेखि गर्भपतनलाई अपराधिकको सट्टा स्वास्थ्यको दृष्टिकोणले हेरिने भएपछि उक्त नीतिको समर्थनमा मत हालेका सांसदहरूले आज खुसियाली मनाएका थिए।
The Legislative Council amendments to what was known as the Reproductive Healthcare Reform Bill, now known as the Abortion Law Reform Bill 2019, be agreed to. All those in favour say aye.
Aye.
To the contrary, no. I think the ayes have it. The ayes have it.
गर्भपतन कानूनमा बदलाव हुनुपर्ने विषयको समर्थन गर्दै आएकी न्यू साउथ वेल्सकी प्रेमियर ग्ल्यारिस बेरेजिक्लेनले चाहिँ आजको मतदानमा उपस्थित भएकी थिएनन्, तर आफू बिना पनि सकारात्मक नतिजा प्राप्त हुने बारे आफू विश्वस्त रहेको उनले बताइन्।
I had to run the state. And if there was a vote, I would have been there. But to be honest, my first priority is to run New South Wales. That is my priority. When I'm required to be in the chamber, I am. And I had full confidence that the House would resolve it in a positive way.
पश्चिम अस्ट्रेलियामा गम्भीर बिरामी रहेकाहरूले चिकित्सकको सहयोगका साथ आफ्नो जीवन अन्त्य गर्न पाउने कानून सम्बन्धी बहस सम्मानजनक रहने आफूले आशा गरेको राज्य प्रिमियर मार्क मकवानले बताएका छन्। गए राति 70 लामो बहसपछि उक्त प्रस्ताव राज्य संसदको तल्लो सदनमा पारित भएको थियो र माथिल्लो सदनमा चाहिँ त्यसप्रति धेरै चुनौती रहने अनुमान गरिएको छ। 6 मात्र जीवित रहने अवस्थामा पुगेका वा निको नहुने बिरामीका साथ धेरै पीडामा रहेका मानिसहरूले आफ्नो जीवन अन्त्य गर्न पाउने प्रस्ताव रहेको छ। केही महिना अगाडि भिक्टोरियामा पारित भएको त्यस्तै नीति आफ्नो राज्यमा भने यस वर्षको अन्त्यसम्ममा पारित हुने अनुमान सरकारद्वारा गरिएको छ।
संघीय लेबर नेता एन्थनी एल्बनिजीले जलवायु परिवर्तनलाई लिएर प्रधानमन्त्री स्कट मोरिसनको व्यवहार र पछिल्लो टिप्पणीको आलोचना गरेका छन्। कोइला उद्योगलाई अस्ट्रेलियाले समर्थन गर्ने कारणका साथ भन्दै हालै सम्पन्न राष्ट्रसङ्घको जलवायु सम्मेलनमा बोल्न अस्ट्रेलियालाई आमन्त्रित गरिएको थिएन। केही दिन अगाडि मात्र प्रधानमन्त्रीले जलवायु परिवर्तनलाई लिएर बालबालिकामा नचाहिँदो चिन्ता उत्पन्न गराएको भन्दै सचेत गराएपछि पनि उनको आलोचना भएको थियो। एल्बनिजीले मोरिसनलाई यो मुद्दालाई गम्भीरताका साथ नलिएको भनी बताएका छन्।
What we've seen from the Prime Minister is downplaying the seriousness of climate change. What we've also seen is him dismissing the concerns which young people have about climate change. What we've also seen is him blaming the media for reporting the facts.
यसै क्रममा प्रधानमन्त्री स्कट मोरिसनले चाहिँ राष्ट्रसङ्घको साधारण सभालाई सम्बोधन गर्दै आफ्नो सरकारको वातावरण नीतिको बचाउ गरेका छन्।
We must let our children be children. Let our kids be kids. Let our teenagers be teenagers. Australia is doing our bit on climate change and we reject any suggestion to the contrary.
र यसबारे थप रिपोर्ट केही बेरमा सुन्नुहुनेछ।
महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीमा गाँजा उमार्न र राख्न पाउने नयाँ कानूनबारे संघीय सरकारले जाँच गर्ने बताएका छन्। अस्ट्रेलियामा नै पहिलो पटक एसिटीको संसदले त्यहाँ सानो परिमाणमा गाँजा उमार्न प्रयोग गर्न र लिएर हिँड्न गैर कानूनी नहुने गरी विधेयक पारित गरेको छ, तर यो नयाँ नियम संघीय कानूनसँग बाँझिने देखिएको छ। पोर्टरले मक्वेरी रेडियोसँग कुरा गर्दै संघीय सरकारले अहिलेसम्म उक्त कानूनी व्यवस्थामा के रहेको छ भनेर विस्तृतमा हेरेको नभए पनि यसबारे जाँच गर्ने बताएका छन्।
I must say, I think this is personally a very bad idea.
But nevertheless, they have a parliament. We'll have a look at their legislation and reserve our position.
त्यस्तै गृह मामिला मन्त्री पिटर डटनले पनि उक्त गाँजा राख्न पाइने कानूनलाई खतरनाक भनेका छन्।
नेपालको खबरमा फेरि अर्को ब्याङ्क ह्याकिङ प्रयास सम्बन्धी प्रसङ्ग र एक चिनिया टोलीले नेपालको एटिएम ह्याक गरेर रकम चोरी गरेको घटनाको केही साता नबित्दै एक अर्को ब्याङ्कमा ह्याक गरी रकम चोरी गर्ने प्रयास भएको नेपाल प्रहरीले जनाएको छ। कृषि विकास ब्याङ्कको लहान शाखाबाट सुरु भई लगभग 5 करोड चोरी भएकोमा उक्त चोरीमा संलग्न भएको आरोपमा प्रहरीले 12 जनालाई पक्राउ गरेको छ। झन्डै 5 करोड रुपियाँ एजेन्टहरूको खाता ट्रान्सफर भएको र त्योमध्ये 70 लाख रुपियाँ खाताबाट पनि झिकिएको प्रहरीले जनाएको छ। उक्त झिकिएको रकम हुन्डी गरी भारत पठाइएको देखिएको पनि बताइएको छ। 5 अर्ब नेपाली रुपियाँ चोरी गर्ने योजनाका साथ एक अफ्रिकी मूलका पिटर नाम गरेका व्यक्तिले नेपाली एजेन्टहरूको प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ। अहिले भारतमा बसोबास गर्दै आएको देखिएका ह्याकिङका प्रमुख योजनाकार भनिएका पिटर को हुन् भन्नेबारे थप अनुसन्धान गरिने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सकुल थापाले बीबीसी नेपालीलाई बताए।
योजनाका चाहिँ अफ्रिकन मूलको पिटर भनेर यिनीहरूको कन्भर्सेसन भएको देखिन्छ, जो अहिले इन्डियामा छ भन्ने कुरो आएको छ। यहाँबाट विड्रल भएको पैसा पठाएको पनि इन्डियामै हुने गरेर पठाएको देखिन्छ। अब त्यो पिटर भनेको को हो अथवा पिटर भन्ने अमुक व्यक्ति अर्को कोही हुनसक्छ, त्यो हाम्रो इन्भेस्टिगेसन जारी छ।
ब्रिटेनको प्रतिनिधि सभा बैठकलाई स्थगित गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको निर्णय संविधान विपरीत रहेको भनी देशको उच्च अदालतद्वारा गरिएको निर्णयको जोन्सनले आलोचना गरेका छन्। युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमनबारे संसदमा बहस हुन नदिन जोन्सनले संसदलाई नै स्थगित गरेका थिए, तर गए मंगलबार उनको उक्त कदम गैर कानूनी भएको अदालतले ठहर गरेको हो। त्यसपछि संसद फर्किएर बोरिस जोन्सनले आफ्नो कदमको बचाउ गर्दै विपक्षी लेबर पार्टीलाई आफू विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न चुनौती दिए।
The Supreme Court was asked to intervene in this process for the first time ever, and it is absolutely no disrespect to the judiciary to say I think the court was wrong.
धेरै सांसदहरू युरोपियन युनियनबाट कुनै सम्झौता बिना नै बाहिरिने जोन्सनको निर्णयको विरुद्धमा उभिने भएकाले उनले संसद स्थगन गरेको आरोप लगाइएको छ।
पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन र उनका छोराबारे भ्रष्टाचारको छानबिन सुरु गर्न आफूलाई डोनाल्ड ट्रम्पले कुनै दबाब नदिएको युक्रेनका राष्ट्रपति भ्लाडिमिर जेलेन्स्कीले बताएका छन्। गए जुलाई महिनामा नवनिर्वाचित जेलेन्स्कीसँगको फोन सम्वादको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा काम गरेका बाइडेनको छोरासँग सम्बन्धित मामिलाबारे छानबिन गर्न आग्रह गरेको कुराकानीको पूर्ण विवरण व्हाइट हाउसद्वारा सार्वजनिक गरिएको केही समयपछि युक्रेनका राष्ट्रपतिले ट्रम्पको बचाउ गरेका हुन्। आगामी वर्षको राष्ट्रपति निर्वाचनमा जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट ट्रम्प विरुद्ध उठ्ने सम्भावना रहँदा उक्त समाचार आएको हो। युक्रेनलाई प्रदान गरिने अमेरिकी सैन्य सहयोग रोक्ने निर्णय गरेका ट्रम्पले छानबिन सुरु गर्न उक्त कदम चालेको आरोप गलत रहेको पनि बताएका छन्। उक्त मामिलाका कारण भन्दै डेमोक्रेटिक पार्टीद्वारा डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको पदबाट हटाउन छानबिन प्रक्रिया पनि सुरु गरिने घोषणा गरेको छ। तर अमेरिकी राष्ट्रपतिसँगै पत्रकार सम्मेलनमा उपस्थित भएर युक्रेनका राष्ट्रपतिले आफ्ना समकक्षीको समर्थनमा बोलेका छन्। साथै उनले ट्रम्पसँगको टेलिफोन कुराकानीको क्रममा उनले देखाएको व्यवहारको पनि बचाउ गरेका छन्।
It was normal. We spoke about many things and I think and you read it that nobody pushed me. Yes.
राष्ट्रपति ट्रम्पले सूचना चुहावटबाट गर्ने सम्बन्धमा पारदर्शितालाई आफूले पनि समर्थन गर्ने बताउँदै बाइडेनको परिवारको बारेमा पनि पारदर्शिता रहनुपर्नेमा जोड दिएका छन्।
I didn't threaten anybody. In fact, the press was asking questions of the president of Ukraine and he said no pressure. I used the word pressure. I think he used the word push, but he meant pressure, but it's the same thing. No push, no pressure, no nothing. It's all a hoax, folks. It's all a big hoax. And the sad thing about this hoax is that we work so hard with all of these countries.
विश्वव्यापी रूपमै प्रेस स्वतन्त्रतामाथि जारी दुर्व्यवहारले अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रमाथि नै चुनौती दिइरहेको वकिल वा मानवाधिकार अभियन्ता अमाल क्लुनीले बताएकी छन्। राष्ट्रसङ्घीय साधारण सभासँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै क्लुनीले बढ्दो संख्यामा पत्रकारहरूको अपमानका साथै धम्की, निगरानी, हिरासत र हत्या जस्ता घटनाहरू भइरहेका छन्। अभिव्यक्ति स्वतन्त्रता सुरक्षित राख्न 170 भन्दा बढी राष्ट्रहरूले प्रतिबद्धता व्यक्त गरे तापनि त्यसको कार्यान्वयन भने असफल भइरहेको उनको भनाइ थियो।
I hope we can help to switch the default from impunity to accountability and that we will witness the consistent use of targeted sanctions when journalists are persecuted or killed. I hope that we can begin to shine a light on what is happening in the dark so that sunlight can play its role as disinfectant.
अब खेलकुद सम्बन्धी समाचार र राष्ट्रिय रग्बी टोली वलबिजका पूर्व खेलाडी इजरायल फलाउले टोङ्गाको राष्ट्रिय टोलीमा भर्ती हुने सम्भावनाबारे निर्णय आज हुने बताइएको छ। गए अप्रेल महिनामा समलिङ्गी लगायतका मानिसहरू नर्ग जाने भनी सामाजिक सञ्जालमा फलाउले टिप्पणी गरेपछि उनलाई राष्ट्रिय रग्बी टोलीबाट हटाइएको थियो। अहिले टोङ्गाको राष्ट्रिय रग्बी लिग टोलीमा 30 फलाउ र उनका भाइलाई पनि समावेश गरिने सङ्केत आएपछि उक्त सम्भावनाबारे आज सहमति हुने कि नहुनेबारे निर्णय पनि बताइएको छ।
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 77 रुपियाँ 1 पैसा, 68 अमेरिकी सेन्ट र 61 युरो सेन्ट प्राप्त हुनेछ।
र अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण र पर्थमा 26 अधिकतम तापक्रमका साथ अधिकांश समय घाम लाग्नेछ। एडलेडमा चाहिँ आंशिक बदली र अधिकतम तापक्रम 19 रहनेछ। 17 रहने मेलबर्नमा चाहिँ क्षणिक वर्षा हुने, पानी पर्ने नै सम्भावना रहेको होबार्टमा अधिकतम तापक्रम रहनेछ 19। बिहान चिसो भए पनि दिउँसो धेरै समय घाम लाग्ने क्यानबेरामा न्यूनतम तापक्रम 1 र अधिकतम तापक्रम 21 पुग्नेछ। दिनभर घाम लाग्ने वुलुङगुङ र सिडनीमा अधिकतम तापक्रम रहनेछ क्रमशः 23 र 24। न्यूकासलमा 26 साथ प्राय मौसम सफा रहनेछ र पानी पर्ने सम्भावना रहेको ब्रिस्बेनमा 27 अधिकतम तापक्रम रहनेछ। केन्समा अधिकतम तापक्रम 30 र डाविनमा पनि घाम लाग्दै 34 तापक्रम उक्लनेछ। यसका साथ आजको एसपीएस समाचार यति नै।
SBS Radio. Hear more stories in your language by visiting sbs.com.au.